यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारी तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार दुई दिन विदा दिने सरकारको निर्णय। आजदेखि बिहान 9 बजेदेखि अपराह्न 5 बजेसम्म कार्यालय समय कायम। आगामी शैक्षिक सत्र वैशाख 15 गतेदेखि शुरू हुने। आज संघीय संसदको दुवै सदनको बैठक बस्दै। सदन प्रतिपक्ष हो भन्ने मान्यताका साथ आफूले भूमिका निर्वाह गर्ने नवनिर्वाचित सभामुख डोल प्रसाद अर्यालको प्रतिबद्धता। र आफ्ना पूर्वाधारमाथि आक्रमण भए कड़ा प्रतिकार गर्ने इरानको चेतावनी। अब समाचार विस्तारमा। आजदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरू सञ्चालनको समय बिहान 9 बजेदेखि अपराह्न 5 बजेसम्म कायम गरिएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयलाई गृह मन्त्रालयले हिजै राजपत्रमा प्रकाशन गरी सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार विदा दिने, शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालय तथा निकायहरूको कार्यालय समय आज बिहान 9 बजेदेखि अपराह्न 5 बजेसम्म आजैदेखि कायम हुने जनाएको हो। तर कार्तिक 16 गतेदेखि माघ 15 गतेसम्म भने कार्यालय समय बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म कायम गर्ने राजपत्रमा प्रकाशित छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार दुई दिन विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण 82 चैत 23 गतेबाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार विदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय 9 बजेदेखि 5 बजे कायम गर्ने, डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने, आगामी शैक्षिक सत्र 2083 वैशाख 15 गतेबाट शुरू गर्ने।
प्रवक्ता पोखरेलले डिजेल तथा पेट्रोलका यातायातका साधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय भएको बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले डिजिटल नेपाल ट्रान्सफर्मेशन परियोजनाका लागि एसियाली विकास ब्याङ्क तथा विश्व ब्याङ्कले प्रदान गर्ने जम्मा 90 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। प्रवक्ता पोखरेलले दिगो र समावेशी परियोजनाका लागि विश्व ब्याङ्कबाट प्राप्त हुने 95 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो। मन्त्री परिषद बैठकले नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले आगामी शैक्षिक सत्र वैशाख 15 गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ। पेट्रोलियम पदार्थको आपूर्ति संकट बढ़दै गएपछि मन्त्री परिषदको हिजो बसेको बैठकले आजदेखि शनिबार र आइतबार विदा दिने निर्णयलाई उपभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। निगमको तथ्याङ्क अनुसार देशभर हरेक दिन 25 लाख लिटर पेट्रोल र 50 लाख लिटर डिजेल खपत हुँदै आएको छ। नवनिर्वाचित सभामुख डोल प्रसाद अर्यालले सदन प्रतिपक्षको हो भन्ने मान्यताका आधारमा आफूले भूमिका निर्वाह गर्ने बताउनु भएको छ। सिंहदरबार स्थित कार्यकक्षमा हिजो पदभार ग्रहणपछि संचारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सभामुख अर्यालले सदनमा प्रतिपक्षको आवाजलाई यथोचित स्थान दिन आफूले सधैँ भूमिका निर्वाह गर्ने बताउनुभयो। सभामुख अर्यालले अहिलेको सबैभन्दा बलियो प्रतिपक्ष भनेको नेपाली जनता नै भएकाले जनताको अभिमत अनुसार सदनले काम गर्ने बताउनुभयो।
यसपटकको निर्वाचन 2082 को निर्वाचन विशेष निर्वाचन हो। विगतमा भएका कैयौं निर्वाचनहरू र भविष्यमा हुने निर्वाचन भन्दा यो फरक निर्वाचन हो र त्यो निर्वाचनबाट आएको म्यान्डेट हो अहिलेको संसद। त्यसकारणले हामीलाई थाहा छ र म सभामुख हैसियतमा बस्दै गर्दाखेरि मलाई राम्रोसँग थाहा छ यसपटकको बलियो प्रतिपक्षी जनता नै हुन्, नागरिक नै हुन् सबैभन्दा पहिला। र दोस्रो प्रतिपक्षमा एकजना मात्रै किन नहोस्, प्रतिपक्ष नै हो र उहाँहरू पावरफुल हुनुहुन्छ। सदन भनेको विशेषत प्रतिपक्षकै हुनुपर्छ भन्ने मैले राम्रोसँग बुझ्न पाएको छु। त्यसकारणले अहिले धेरै यहाँलाई भन्नुभन्दा पनि पहिला हामी व्यवहारमा काम गरौं।
सभामुख खरियालले कानून निर्माण गर्ने मुख्य कार्यभार पूरा गर्ने गरी सदनलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो। यसअघि नवनिर्वाचित सभामुख खरियालले हिजै राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो। प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोल प्रसाद अरियाल निर्विरोध निर्वाचित हुनुभएको सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले घोषणा गर्नुभएको थियो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्नेछ। बैठकमा 3 अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा गृहमन्त्री सुधन गुरूङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082, नेपाल विशेष सेवा संशोधन अध्यादेश 2082 स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक आज अपराह सवा 12 बजे सिंहदरबारमा बस्दैछ। सो बैठकमा राष्ट्रिय सभा सदस्य प्रेम प्रसाद दंगालले लीला कुमारी भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवाधिकार आयोगको गत आर्थिक वर्ष 2080-81 24 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने सम्भावित कार्यसूची तय गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डाक्टर नारायण दत्त कडेल बागलुङलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधान बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा उहाँलाई हिजो नियुक्त गरिएको हो। नवनियुक्त महान्यायाधिवक्ता कडेलले हिजै कार्यभार सम्हाल्नु भएको छ। करोड़ौंको लागतमा निर्माण भइरहेको कुस्मा ठूली पोखरी हुँदै कार्कीनेटा जोड्ने सड़कमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध जनाएका छन्। उनीहरूले काम रोक्दै मापदण्ड अनुसार गुणस्तरीय सड़क निर्माण गर्न सम्बन्धित पक्षसँग माग गरेका छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
पर्वतको कुस्मादेखि ठुलीपोखरी हुँदै कार्कीनेटा जोड्ने सड़कमा गुणस्तरहीन सामग्री प्रयोग भएपछि स्थानीयले विरोध जनाएका छन्। स्थानीयका अनुसार निर्माण कार्यमा प्रयोग भइरहेको ढुङ्गा बालुवा तथा अन्य सामग्री तोकिएको मापदण्ड अनुसार नभएको दावी गरिएको छ। स्थानीय युवा ईश्वर केसी
नालीको न माटो फालेको छ, न साइज मिला देखाइदिएको छ। पहिलो दिनको चाहिँ इन्जिनियरले भनेर हामीले हेरेर बसेको दिन काम राम्रो गरेछ, तेस्रो दिनपछि माटोको गर्दै हाल्दै गरे।
स्थानीय जनप्रतिनिधिहरूले पनि यस विषयमा चासो देखाउँदै आवश्यक छानबिन गरिने बताएका छन्। विरोध स्वरूप स्थानीयले निर्माण कार्य तत्काल रोक्न माग गरेपछि सोही स्थानमा पर्ने सड़कको 3 वार्डका अध्यक्षको अनुगमन समिति गठन गरेर निर्माण कार्यको अनुगमन गर्ने बताउनुहुन्छ वार्ड अध्यक्ष झलक रिमाल। देवचुली कन्स्ट्रक्सनले पाएको ठेक्कामा पूर्वाधार कार्यालय पर्वत र स्थानीय जनप्रतिनिधिले पनि चासो व्यक्त गरेका छन्। गुणस्तरहीन सामग्री प्रयोग गरिएमा सड़क छिट्टै बिग्रने, वर्षायाममा हिलो र सुक्खायाममा धुलोको समस्या बढ्ने चिन्ता व्यक्त गरेका छन्। सो निर्माण कार्यमा कमसल सामग्री भेटिएपछि पूर्वाधार कार्यालय पर्वतले निर्माण कार्य रोक्न निर्देशन दिएको छ। इन्जिनियर विज्ञान शर्मा
मान्नुहुन्न भने कहाँ गएर बिल लिने हो, उहाँहरूले जान्नु पर्यो, अफिसमा बिल लिएर आउन भएन, राम्रो मेटेरियल हालेर गर्नु त भने ठिक छ, गर्नु नभने काम बन्द गर्नु।
पूर्वाधार विकास कार्यालय पर्वतको आर्थिक वर्ष 2080-81 को 5,80,00,000 बजेट स्वीकृत भई 5 किलोमिटर सड़क निर्माण कार्य अघि बढेको थियो। प्राविधिक टोली, जनप्रतिनिधि, सरकारवाला पक्ष साथै स्थानीयले समयमै निर्माण स्थलमै पुगेर वास्तविक अवस्था मूल्याङ्कन गर्ने हो भने विकासका कार्यमा गुणस्तरहीन काम कम हुँदै निर्माण कार्य पनि टिकाउ र दीर्घकालीन हुने थिए। राजन पौडेल, रेडियो नेपाल पर्वत।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। गुल्मीको दरबार गाउँपालिका 4 मिसुका स्थित भित्री सड़कमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा 11 जना घाइते भएका छन्। बिरबासबाट मिसुकातर्फ जाँदै गरेको जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जीप स्थानीय एक घरमा ठोकिन गई दुर्घटना भएको थियो। दुर्घटनामा गुल्मी दरबार गाउँपालिका 4 बिरबास मिसुकाका 35 वर्षीय कृष्णा ढोग र 40 वर्षीय मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारूले जानकारी दिनुभयो। घाइतेहरूको श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। सर्वोच्च अदालतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दा हेर्दैमा आज सुनवाई हुने भएको छ। न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलले हिजो सुनवाई शुरू गर्दा गर्दै समय नभ्याएका कारण आज सुनवाई हुने अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। अध्यक्ष ओलीकी पत्नी राधिका साक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत्र 15 गते गैर कानूनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो। जिल्ला अदालत काठमाण्डौले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई थप 5 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश जगत बहादुर पौडेलको इजलासले थप अनुसन्धान गर्ने तथा प्रमाणहरू बुझ्न र अनुसन्धान सम्बन्धी थप कार्यहरू बाँकी नै रहेकाले हिरासतमा राख्न मनासिब देखिएको उल्लेख गर्दै म्याद थप गर्न अनुमति दिएको हो। अदालतका श्रेष्ठदार तीर्थराज भट्टराईका अनुसार अदालतले यही चैत्र 21 गतेदेखि लागू हुने गरी 5 दिन म्याद थपको अनुमति दिएको हो। यसअघि अदालतले शुरूमा 5 दिन र पछि 2 दिन म्याद थप गरेको थियो। सरकारी वकिलले अध्यक्ष ओली र नेता लेखकलाई 10 दिन थुनामा राखेर अनुसन्धान अघि बढ़ाउन माग गरेको थियो। जेएनजी आन्दोलनको बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता लेखक गृहमन्त्री हुनुहुन्थ्यो। उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कार्यवाही अघि बढ़ाउन सिफारिश गरेको थियो। सो सिफारिशका आधारमा जरूरी पक्राउ पूर्जी जारी गरेर यही चैत्र 14 गते शनिबार दुवैजनालाई पक्राउ गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई थप पारदर्शी, प्रविधि मैत्री र नागरिकमुखी बनाउन मन्त्रालयका अतिरिक्त सचिव प्राध्यापक डाक्टर श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा 6 सदस्यीय उच्च स्तरीय समिति गठन गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्य सेवालाई थप पारदर्शी र व्यवस्थित बनाउन समिति गठन गर्नुभएको मन्त्रालयका सूचना अधिकारी डाक्टर भक्त केसीले जानकारी दिनुभयो। समितिलाई आगामी 15 दिनभित्र फ्री हेल्थ पोर्टल निर्माण गरी लागू गर्ने, बिरामीको उपचार इतिहास, रिफरल पुनः सेवा र क्लिनिकल फलो अप व्यवस्थित गर्न बिरामीको अभिलेख प्रणालीका लागि डिजिटल एकीकृत र अन्तर आबद्ध स्वास्थ्य सूचना प्रणाली विकास, तीन महिनाभित्र गर्ने अनावश्यक निजी अस्पताल रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्ने स्पष्ट रिफर प्रोटोकल लगायतका प्रणाली लागू गर्न समितिलाई कार्यदेश तोकिएको छ। सरकारी सेवा नागरिकको घर दैलोमा पुर्याउने उद्देश्यका साथ भोजपुरको हतुवागढ़ी गाउँपालिकामा सञ्चालन गरिएको नागरिकता तथा राष्ट्रिय परिचय पत्र शिविरले दुर्गम क्षेत्रका स्थानीयलाई सहज भएको छ। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेर चैत्र 19 गतेदेखि 3 दिनसम्म सञ्चालन गरिएको शिविरबाट नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको हतुवागढ़ी गाउँपालिकामा सञ्चालन गरिएको नागरिकता तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी शिविरले दुर्गम क्षेत्रका नागरिकलाई सहजता भएको छ। भौगोलिक रूपमा विकट रहेको यस क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सामान्य सरकारी सेवा लिन समेत सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको थियो। नागरिकता तथा राष्ट्रिय परिचय पत्र बनाउनका लागि भोजपुर सदरमुकामसम्म पुग्दा एक व्यक्तिको यातायात बसोबास तथा खानामा करिब 10-15 हजार रूपियाँसम्म खर्च हुने गरेको स्थानीय श्रीबहादुर राईले बताउनुभयो। आर्थिक रूपमा कमजोर वर्गका लागि यस्तो खर्च बेहोर्नु निकै कठिन हुने गरेको उहाँको भनाइ छ।
शिविर आउँदा धेरै सहजता देखेको छु मैले। अपाङ्गहरूलाई त झन् छँदैछ, सक्नेहरूलाई पनि यहाँदेखि जिल्ला जानु पर्यो भने अप एन्ड डाउन भाडा एकजना बराबर लगभग 2000 लाग्छ। त्यसमा खानको लागि बस्नको लागि अभिभावक जाँदाखेरि निकै खर्चाल हुन्छ। त्यसको आधारमा चाहिँ यहाँ आउँदाखेरि धेरै सहज हुन्छ।
स्थानीय नागरिकलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी गाउँमा नै शिविर सञ्चालन गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताउनुभयो।
यहाँको सेवाग्राहीहरूलाई जिल्ला पुग्न बाटोघाटो र यातायातको असुविधा हुँदै गर्दा खास गरिकन अपाङ्ग वृद्धहरू अशक्तहरूलाई चाहिँ नागरिकता र राष्ट्रिय परिचय पत्र उपलब्ध गराउन सकिने यो अहिलेसम्म उपस्थिति हेर्दै गर्दाखेरि पनि धेरै भन्दा धेरैले चाहिँ सेवा लिन सक्ने कुरा देखियो।
शिविर मार्फत नयाँ नागरिकता वितरण, राष्ट्रिय परिचय पत्र दर्ता वितरण लगायतका सेवा प्रभाव भइरहेको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयो।
एउटा मानिसले यहाँबाट नागरिकता बनाउन तल्लो भेगबाट भोजपुर बजारसम्म जानु पर्यो भने करिब करिब उसको गाडी भाडा मात्रै 12-13 हजार रुपियाँ खर्च हुन्छ। कम्तीमा नागरिकहरूलाई डोर टु डोर सर्भिस दिउँ भन्नका लागि यो घुम्ती सेवा सञ्चालन गरिएको। जसरी जिल्ला प्रशासन कार्यालय भोजपुरबाट नागरिकता वितरण हुन्थ्यो, त्यसको सबै प्रक्रिया पूरा गरेर मात्रै हामी नागरिकता दिने हो। उहाँहरूले लिनुपर्ने सेवा चाहिँ कम्तीमा तल्लो इकाइबाट दिन सकेदेखि चाहिँ नागरिकहरूमा पनि एक खालको हाम्रा लागि राज्यले केही गरेछ भन्ने अनुभूति हुन सक्छ भन्नका लागि यो प्रयत्न गरिएको।
दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस्ता शिविरले सरकारी सेवा प्रभावलाई विकेन्द्रीकृत गर्दै नागरिक मैत्री शासन व्यवस्थाको अनुभूति दिलाउन महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
कास्कीको पोखरा महानगरपालिका 6 स्थित फेवातालको बीच भागमा अलपत्र परेका 11 जनाको हिजो सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। अचानक आएको हावाहुरीका कारण स्ट्याण्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका उनीहरू तालको बीच भागमा फँसेका थिए। दिउँसो करिब 4:15 बजे उनीहरू तालमा फँसेको जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिकागण कास्की अन्तर्गत फेवा रेस्क्यू टावरमा खटिएको टोली परिचालन भएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घमको नेतृत्वमा रहेको टोलीले उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। कञ्चनपुरको सुक्लाफाटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ। राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रम अन्तर्गत सुक्लाफाटा लालझाड़ी जोगबुढ़ा कम्प्लेक्समा बाघ गणनाको काम सम्पन्न भएको निकुञ्जका संरक्षण अधिकृत पुरूषोत्तम बागले जानकारी दिनुभयो। अनलाइन सट्टेबाजीसँग सम्बन्धित 7,000 भन्दा बढ़ी एप्लिकेशन, एप र वेबसाइट यूआरएल बन्द भएका छन्। सरकारको शासकीय सुधार सम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संघको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकी चेतावनीको कड़ा विरोध गर्दै आफ्ना कुनै पनि पूर्वाधारमाथि आक्रमण भए समान रूपमा प्रतिकार गर्ने जनाएको छ। इरानी उच्च अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिलाई युद्ध अपराध उक्साउने कार्यको रूपमा टिप्पणी गरेका छन्। यसै क्रममा इरानद्वारा प्रक्षेपित एक क्षेप्यास्त्र इजरायलको हाइफा शहर स्थित एक आवासीय भवनमा खसेको छ। उक्त घटनामा 4 जना घाइते भएका छन् भने 4 जना अझै पत्ता रहेको इजरायली संचार माध्यमहरूले जनाएका छन्। खाड़ी क्षेत्रमा आक्रमणहरू जारी रहेका छन्। कुवेतमा विद्युत, पानी प्रशोधन तथा तेल उद्योगहरू प्रभावित भएका छन् भने बहराइनको एक तेल केन्द्र पनि निशानामा परेको छ। अमेरिकाले इरानमा हराइरहेका आफ्ना एकजना लडाकू विमान चालकलाई दक्षिणी इरानमा फेला पारी जीवितै उद्धार गरेको छ। इरानी सेनाले क्षेप्यास्त्र प्रहार गरी खसालेको अमेरिकी लडाकू विमानका अर्का पाइलटलाई भने त्यही बेला उद्धार गरिए पनि एकजना भने हराइरहेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै जोखिमपूर्ण र साहसी खोज अभियान चलाई उनलाई सकुशल उद्धार गरिएको बताउनुभयो। इरानी सेनाले हराइरहेका ती पाइलटलाई खोज्नेलाई ठूलो धनराशिको पुरस्कार समेत घोषणा गरेको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पहिलो सात महिनामा वीरगंज नाका भएर 1,48,00,000,000 रूपियाँ भन्दा बढी मूल्यका विद्युतीय सवारी साधन आयात भएको छ। वीरगंज नाकाबाट सात महिनाको अवधिमा 497 विद्युतीय साधन आयात भएको र त्यसबाट 96,36,00,000 रूपियाँ भन्दा बढी राजस्व संकलन भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। वीरगंज नाकाबाट गएको आर्थिक वर्षको सोही अवधिमा जम्मा 165 विद्युतीय साधन आयात भएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान सूचीकरणको काम पुनः शुरू गरेको छ। किसानलाई परिचय पत्र सहित विभिन्न सेवा र अनुदान उपलब्ध गराउने उद्देश्यले शुरू गरिएको सूचीकरणको काम अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि गएको कार्तिक 25 गतेदेखि स्थगित भएको थियो। सूचीकृत किसानलाई रासायनिक मल, बिउ, अनुदान लगायतका सेवा उपलब्ध गराउने योजना सहित 17,37,000 किसानलाई सूचीकरण गर्न शुरू गरिएको र बाँकी किसानलाई पनि छिट्टै गणनामा समावेश गरी प्रणालीमा जोड्ने तयारी भइरहेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो। किसान सूचीकरण प्रणालीमा देशभरका स्थानीय तहसँग समन्वय गरी वास्तविक किसान पहिचान गरेर खेती गरिरहेको जमिनको क्षेत्रफल, उत्पादित उपज लगायतका विवरणहरू सहितको एकीकृत तथ्याङ्क संकलन गरिएको छ। कृषि जनगणना 2078 अनुसार नेपालमा 41,30,000 किसान रहेकोमा अहिलेसम्म 23,93,000 किसान सूचीमा समावेश गरिसकेको मन्त्रालयले जनाएको छ। मौरी, परागसेचन र खाद्य सुरक्षा बीचको अन्तर सम्बन्धबारे अन्तर्राष्ट्रिय स्तरमा बहस गर्न चितवनको रामपुरमा मौरी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा चैत्र 23 गतेदेखि 27 गतेसम्म सञ्चालन हुने सम्मेलनमा दिगो कृषि, खाद्य सुरक्षा र जैविक विविधता संरक्षणमा मौरीको भूमिकामा केन्द्रित छलफल गरिने आयोजकले जनाएको छ। मौरी पालनका आधुनिक अभ्यास, वैज्ञानिक अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको सम्मेलन अन्तर्गत 3 प्राविधिक सत्र सञ्चालन हुनेछ भने बाँकी 2 मौरी पालन सम्बन्धी क्षेत्रको अध्ययन, भ्रमण तथा अवलोकन गराइने कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर पुष्कर पालले जानकारी दिनुभयो। सम्मेलनमा 20 भन्दा बढी देशका करिब 250 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता, मौरी पालक तथा नीति निर्माताहरूको सहभागिता रहने आयोजकले जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक आइतबार 105.5 अङ्कले घटेको छ। बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा 3.97% घटेसँगै नेप्से परिसूचक 2676 अङ्कमा कायम भएको छ। समग्रमा नयाँ सरकार गठन भएपछि शेयर बजार 284 अङ्क घटेको छ। सरकार गठन हुनुअघि नेप्से परिसूचक 2960 अङ्कमा पुगेको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन प्रसाद आचार्य। अब खेल समाचार।
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई 163 रनको फराकिलो अन्तरले पराजित गरेको छ। यो जितसँगै सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 209 रनको लक्ष्य पछ्याएको बागमती 11.2 ओभरमा सबै विकेट गुमाउँदै 46 रनमै समेटियो। बागमतीको हारको मुख्य कारण कमजोर ब्याटिङ रह्यो। हेमन्त धामीले उत्कृष्ट बलिङ गर्दै 7 विकेट लिए। प्रतियोगितामा उनी 21 विकेट सहित सर्वाधिक विकेट लिने खेलाड़ीको सूचीमा शीर्ष स्थानमा पुगेका छन्। त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले 42.1 ओभरमा सबै विकेट गुमाउँदै 209 रन बनाएको थियो। सुदूरपश्चिमले 6 खेलबाट 10 अङ्क जोडेको छ। एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब 5 खेलबाट 9 अङ्क सहित दोस्रो स्थानमा छ। बागमतीको भने यो प्रतियोगितामा चौथो हार हो। 6 खेलबाट 4 अङ्क जोडेको बागमती 8 स्थानमा छ। अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई 50 रनले हराएको छ। तेस्रो जितपछि लुम्बिनी अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ। जितको लागि 257 रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको पुलिस 42.5 ओभरमा सबै विकेट गुमाएर 206 रनमा समेटियो। त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले 49.5 ओभरमा सबै विकेट गुमाएर लुम्बिनीले 256 रन बनायो। छैटौं खेलमा तेस्रो जित सहित 7 अङ्क जोडेर लुम्बिनी चौथो स्थानमा उक्लिएको छ। पुलिससँग पनि समान 7 अङ्क नै रहे पनि रन रेटको आधारमा तेस्रो स्थानमा छ। मंजू श्री ट्रेल रेसको आयोजना हुने भएको छ। प्रतियोगिता अप्रेल 17 19 चन्द्रागिरीको पातली वन रिसोर्टबाट शुरू भएर पूरा काठमाडौँ घुमेर त्यही गएर टुङ्गिनेछ। प्रतिस्पर्धामा 100 माइल्स, 80, 50, 20 र 10 किलोमिटर गरेर कुल 5 विधा समावेश गरिएको छ। प्रतियोगितालाई लिएर आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले यो दौड़ एसियाली ट्रेल मास्टर्सको छनौट रहेको पनि जनाएको छ। यो दौड़ मञ्जुश्रीको धार्मिक तथा ऐतिहासिक कथासँग जोड़िएको छ। यसको सम्बन्ध काठमाडौँ उपत्यकाको उत्पत्तिसँग रहेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ। देशका पहाड़ी तथा हिमाली भागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्ड उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 17.1 डिग्री सेल्सियस रहयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:44 भयो भने सूर्यास्त भरे साँझ 6:30 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार 2 दिन विदा दिने सरकारको निर्णय। आजदेखि बिहान 9 देखि अपराह्न 5 बजेसम्म कार्यालय समय कायम। आगामी शैक्षिक सत्र वैशाख 15 गतेदेखि शुरू हुने। आज संघीय संसदको दुवै सदनको बैठक बस्दै सदन प्रतिपक्ष हो भन्ने मान्यताका साथ आफूले भूमिका निर्वाह गर्ने नवनिर्वाचित सभामुख डोल प्रसाद अरियालको प्रतिबद्धता र आफ्ना पूर्वाधारमाथि आक्रमण भए कड़ा प्रतिकार गर्ने इरानको चेतावनी। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।